यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। संसदमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आज बिहान सर्वदलीय बैठक आह्वान। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आर्थिक विधेयक 2078 र राष्ट्रऋण उठाउने विधेयक 2078 प्रमाणीकरण। नेपालभित्र उडान भर्ने हवाई जहाज र हेलिकप्टरको भौतिक र यान्त्रिक अवस्था अध्ययन गर्न सरकारद्वारा छानबिन समिति गठन। कोरोना नियन्त्रण गरी सबै व्यापार व्यवसायलाई सामान्य अवस्थामा फर्काउन सरकार प्रयत्नशील रहेको गृहमन्त्री बालकृष्ण खाँडको भनाई। र विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन र युरोप बीच उच्चस्तरीय रणनीतिक वार्ता शुरू।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि आज सर्वदलीय बैठक बोलाउनु भएको छ। उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान 10 बजे संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाउनु भएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो। बैठकमा संसद सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीति लगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताउनुभयो। संघीय संसदको चालू अधिवेशनमा नेकपा एमालेका सांसदहरूले आफूहरूको सिफारिश कार्यान्वयन नभएको भनी नाराबाजी गर्दै अवरोध पुर्याउँदै आउनु भएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। सरकारले मुलुकको हवाई उडान सेवालाई थप सुदृढ सुरक्षित र प्रभावकारी बनाउन छानबिन समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशक भीषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र सदस्य सचिवमा प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहनु भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। नेपालमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीका हवाई जहाज र हेलिकप्टरमा विभिन्न समस्या देखा परेको सन्दर्भमा जहाजको भौतिक यान्त्रिक लगायतको अवस्था अध्ययन गर्न समिति बनाइएको हो। 3 महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन अनुसन्धान गरी सुझाव दिने मन्त्रालयले जनाएको छ। नेकपा माओवादी केन्द्रले पार्टीको संगठन विस्तार र पार्टी सम्मेलनहरूलाई थप प्रभावकारी बनाएर अगाडि बढ़ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको स्थायी समिति बैठकमा संगठनलाई अझै व्यवस्थित बनाउन संगठन विभागबाट गरिएको प्रस्तावलाई स्थायी समितिले स्वीकार गरेको बैठकपछि माओवादी केन्द्रका नेता देव गुरूङले जानकारी दिनुभयो। नेता गुरूङले विभिन्न समयमा पार्टी एकता भएका र कार्यविभाजनमा छुटेकाहरूको अध्ययन गरी कार्यदलले प्रतिवेदन बुझाएको र कार्यदलको सुझाव हेरेर सांगठनिक प्रक्रियाहरूमा ध्यान दिने निर्णय भएको जानकारी दिनुभयो। पार्टीको स्कूल विभागलाई व्यवस्थित बनाउन पनि स्थायी समितिमा सुझाव प्रस्तुत भएको र संगठनसँग जोड़िएका विषयमा नै हिजोको बैठक केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका लागि सरकार संवेदनशील रहेको बताउनु भएको छ। गृह मन्त्रालयमा हिजो आयोजित ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरूसँगको अन्तर्क्रियामा गृहमन्त्री खाँडले कोरोना संक्रमण नियन्त्रण गरी सबै व्यवसाय सामान्य अवस्थामा चल्न सक्ने अवस्था बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। गृहमन्त्री खाँडले कोरोना संक्रमणको जोखिम घट्दै गए आगामी केही दिनमा नै रात्रिकालीन व्यवसायहरू समेत पूरा समय संचालनको अनुमति दिन सकिने बताउनुभयो। कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले रात्रिकालीन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन व्यवसायीका तर्फबाट समेत आवश्यक पहल हुनुपर्ने बताउनुभयो। व्यवसायीहरूले 24 घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, लामो समय बन्द रहेका व्यवसायको पुनरुत्थानका लागि राहतका प्याकेजहरू ल्याउनुपर्ने, रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नियमन तथा सूचीकरणको उचित प्रबन्ध गर्नुपर्ने लगायतका मागहरू राखेका थिए। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसंघको 76 महासभामा भाग लिएर आज बिहान स्वदेश फर्कदै हुनुहुन्छ। न्यूयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल हिजै स्वदेशका लागि प्रस्थान गर्नुभएको संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्क स्थित स्थायी नेपाली नियोगले जनाएको छ। प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई, त्यहाँ स्थित कायमुकायम महावाणिज्य दूत विष्णु प्रसाद गौतम लगायत दुवै नेपाली नियोगका अधिकारीले विदाई गर्नुभएको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज 8 गते न्यूयोर्क पुग्नुभएका मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बंगलादेश, कुवेत र बहराइनका विदेश मन्त्रीहरूसँग बेग्ला बेग्लै भेटवार्ता पनि गर्नुभएको थियो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै उहाँले आशाको माध्यमबाट प्रतिरोधका साथ कोविड 19-बाट पुनस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनः जागृत गराउने विषयमा महासभालाई सम्बोधन गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हिजो महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ। अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको छ। केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्व प्रधानमन्त्री नेपाललाई अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो। अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको सचिव गौतमले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
विदेशबाट पठाए रकम आइन्छ यहाँ थप रकम उपहारमा 20,000 बम्परमा 5 लाख यो हो क्यास उत्सव वेस्टर्न युनियनको क्यास उत्सव।
यो दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत 5 जना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा 1 जना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मधेसी आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले आयोगको आर्थिक वर्ष 2077-78 छुट्टा छुट्टै वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारी समक्ष मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तले आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। यसैगरी हिजै राष्ट्रपति भण्डारी समक्ष मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारी ले आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने दर 52.3% घटेको छ। संक्रमित हुनेको संख्या घट्दो र संक्रमण मुक्त हुनेको संख्या बढ़िरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
कोविड 19 को सक्रिय संक्रमितको संख्या गत महिनामा करिब 36,866 रहेको अवस्थाबाट अहिले सक्रिय संक्रमितको संख्या 18,422 पुगेको छ। करिब करिब 2.32% चाहिँ सक्रिय संक्रमित हुनुहुन्छ। त्यो संख्या 4.86% थियो। यसैले एक महिनामा संक्रमणको दर 52.3% घटेको छ। यसको भन्नुको मतलब संक्रमणको दर घटेको छ, जोखिम घटिसकेको छैन। भाइरस हाम्रै समुदायमा धेरै संक्रमित भइराख्नु भएको छ, भाइरस यही छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं।
देशभर भएका सक्रिय संक्रमितको संख्या घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो। नेपालमा हिजो थप 1157 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 10652 नमूनाको पीसीआर परीक्षण गर्दा 892 तथा 3889 नमूनाको एन्टिजेन परीक्षण गर्दा 265 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 1113 जना संक्रमण मुक्त भएका छन् भने कोरोना संक्रमणबाट हिजो थप 8 जनाको मृत्यु भएको छ। प्रदेश दुईको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा अख्तियारले छापा मारेको छ। प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढ़ाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत खरिद गरेका साइकलमा अनियमितता भएको उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा छापा मारेको बर्दिवास स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। खरिद गरेको साइकल सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको अख्तियारले जनाएको छ। यसैबीच प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बेटी पढ़ाउ बेटी बचाउ कार्यक्रममा अनियमितता भएको भन्ने विषयमा अनुसन्धानमा सघाउन आफू तयार रहेको बताउनु भएको छ। अख्तियारले छापा मारेपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस विषयमा आफूले अख्तियार प्रमुखलाई टेलिफोन गरी ध्यानाकर्षण गराएको बताउनुभयो। उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशव प्रसाद आचार्य सहित 5 जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको आरोपमा आचार्य सहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की विशाल सुन्दास माधव प्रसाद खतिवड़ा र पुष्पराज सिग्देल विरूद्ध अख्तियारले हिजो विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो। राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म 84% काम सकिएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र अन्य विभागीय मन्त्रीहरूले हिजो निर्माणाधीन विमानस्थलको स्थलगत अवलोकन गर्नुभयो। निर्माण भइरहेको विमानस्थल आगामी जनवरीबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजना प्रमुख विक्रम गौतमले बताउनुभयो। ओखलडुङ्गामा दुईवटा महत्वपूर्ण योजना तोकिएको समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न भएपछि स्थानीय उत्साही बनेका छन्। प्रदेश सरकारको लगानीमा निर्वाचन क्षेत्र स्तरीय रिंगरोड र सिस्ने खोला पुल निर्माणको काम तोकिएको समय भन्दा एक वर्ष अगाडि नै सम्पन्न भएका हुन्। ओखलडुङ्गाबाट पूर्ण प्रसाद नेउपानेको रिपोर्ट।
पटक पटक म्याद थपिएर पनि वर्षौं आयोजना अलपत्र परिरहेका बेला ओखलढुङ्गामा प्रदेश सरकारबाट सञ्चालित दुईवटा आयोजना सक्नुपर्ने समय अगावै सम्पन्न भएका छन्। ठेक्का लाग्ने बित्तिकैदेखि कामले तीव्रता पाएको निर्वाचन क्षेत्र स्तरीय रिङ रोड र सिस्ने खोला पुल निर्माण समय अगावै सकिएर सञ्चालनमा आएपछि स्थानीय दंग छन्। देउरालीका छिरिङ नामगेल शेर्पा सड़कको सहज पहुँच नहुँदा विकास निर्माण त प्रभावित हुने नै भयो, अन्य थुप्रै असहजताहरू थिए। अहिले गाउँलाई शहरमा मात्रै जोड़िएको छैन, जिल्लाको सिंगो निर्वाचन क्षेत्रलाई एकैपटक जोड्ने गरी चक्रपथ निर्माणकै काम अघि बढेपछि नागरिकमा समृद्धिको आशा पलाएको छ भन्नुहुन्छ सिद्धिचरण नगरपालिका 5 का वडाध्यक्ष कुलप्रसाद दाहाल।
यति छिटै यो कल्पना गरेको थिएन।
प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गरिरहेका दुवै आयोजना सम्झौता अनुसार निर्माण सम्पन्न भएपछि प्रदेश का निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री अम्बिर बाबु गुरुङले एकैपटक दुवै आयोजना उद्घाटन गर्नुभयो।
यसमा हामीले राष्ट्रिय गौरव योजना पनि हामीले रूपान्तरण गरेको छ र हाम्रो समपूरक बजेट पनि यसैमा परेको छ। प्रदेश सरकारबाट पनि बहुवर्षीय योजनामा परेको छ।
उच्चस्तरीय चक्रपथ निर्माणको आयोजना अन्तर्गत निर्वाचन क्षेत्र नम्बर 1 उच्चस्तरीय चक्रपथ रिङ रोडको पहिलो खण्ड रूम्जाटार सानीटार बनपाले बुलादी देउराली फेदे सड़क 3 वर्षमा बनाइसक्ने गरी 2076 पुष 20 गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले 9 किलोमिटर 800 मिटर सड़क निर्माणको काम थालेको 1.5 वर्ष नपुग्दै सम्पन्न गरेर हस्तान्तरण गरेको छ। निर्माण व्यवसायी तेज बहादुर भुजेल त्यस्तै अर्को आयोजना हो मिलनचोक सपनावती रूम्जाटार सड़क खण्ड अन्तर्गत सिस्ने खोलामा 2 वर्षमा बनाइसक्ने गरी ठेक्का लागेको पुल 1 वर्ष नपुग्दै निर्माण सम्पन्न भइसकेको छ। समय अगावै सम्पन्न भएका आयोजनाको गुणस्तरता कस्तो होला भन्ने चौतर्फी प्रश्न उठेको छ। पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका प्रमुख गंगा सागर यादव
यो योजना हाम्रो प्रदेश सरकारको बहुवर्ष योजनामा क्वालिटी र क्वान्टिटीमा नो कम्प्रोमाइज
कामको जिम्मा लिएका ठेकेदार सरकारले मात्रै समयमै काम सक्दा पनि समृद्धिको सपना चाँडै पूरा हुने निवर्तमान मन्त्री अमीर बाबु गुरुङको भनाइ छ।
यही ढंगबाट हामी जान सक्यौं भने समग्र ओखलढुङ्गा समृद्धिमा रूपान्तरण हुन्छ।
समय अगावै ठेक्का लिएको काम सक्ने निर्माण कम्पनीले नियमअनुसार बोनस रकम समेत दावी गरेका छन्। पूर्णप्रसाद न्यौपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
पछिल्लो समय शहरी क्षेत्रका शिक्षित परिवारमा लिंग पहिचान गरेर गर्भपतन गराउने प्रचलन बढ़ेको प्रति सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। संसारिका समूहले हिजो ललितपुरमा आयोजना गरेको विभेदपूर्ण लिंग छनौट रोकथाम सम्बन्धी विभिन्न संचार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा अधिकारकर्मी वन्दना राणाले पढ़े लेखेका युवा पुस्ता समेत छोराको चाहनाले लिंग पहिचान गरेर छोरीहरूको गर्भमै हत्या हुने गरेको बताउनुभयो। कार्यक्रममा अधिवक्ता सोनाली रेग्मी र संसारिका समूहकी अध्यक्ष नितु पण्डितले लिंग पहिचान गरेर छोरीको जन्म हुनै नदिने विषयलाई संचार माध्यमहरूले गम्भीर रूपमा उठान गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालमा 12 हप्तापछि लिंग पहिचान गरेर गर्भपतन गराउनेलाई 4 वर्ष कैद र 25,000 जरिवाना हुने कानूनी व्यवस्था छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा समाधान गर्ने विश्वास दिलाउनु भएको छ। केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री भूषालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका गतिविधि अगाडि बढ़ाउने सरकारले नीति लिएको स्पष्ट पार्नुभयो। कोरोना संक्रमण दर कम हुँदै गएपछि बैतडी जिल्लाका सबै विद्यालयहरू यति बेला भौतिक उपस्थितिमा नै सञ्चालन भइरहेका छन्। लामो समयसम्म कोरोना प्रकोपका कारण बन्द रहेका विद्यालय खुले पनि विद्यार्थीहरूको पढ्ने बानी भने पहिलेको जस्तो बन्न सकेको छैन। बैतडीबाट सीपी लोहियाको रिपोर्ट।
कोरोना भाइरसको महामारी नेपालमा फैलिएसँगै बन्द भएका विद्यालय केही समय अघि खुलेका छन्। लामो समय घरमै बस्नुपर्दा खासै पढ़ाई गर्न नसकेका विद्यार्थी अहिले स्कूल आउन पाउँदा खुशी छन्। पाटन स्थित श्री कृष्ण माविका विद्यार्थी सम्राट भण्डारी।
घरमा बस्दाखेरि काम बढी हुने भयो, पढाई गर्नको लागि किताबहरू पनि त्यति थिएनन् त्यति बेला। आफूभन्दा सिनियर थिए जो तिनीहरूको नजिक भएनन्, त्यसको कारणले धेरै अप्ठ्यारो हुने।
कोरोना भाइरसको प्रकोप फैलिएसँगै लामो समय विद्यालय बन्द भएपछि परीक्षाका लागि समेत विद्यार्थीहरूले स्कूल जान पाएका थिएनन्। यसरी सानो कक्षाका विद्यार्थीहरू घरमा बस्दा धेरै कुराहरू भुलेको र शिक्षकहरूलाई समेत समस्या भएको बताउनुहुन्छ कृष्ण मावि पाटनका शिक्षक लालसिंह विष्ट।
भुलेर आउँछन् बच्चाहरू, निरन्तर छैन नि त, दुई दिन छुट्टी भयो भने होमवर्कै भुलिहाल्छन्। आज होमवर्क दिएको भोलि पनि आउँछन् कि आउँदैनन् थाहा छैन। लामो पिरियडसम्म यो लकडाउनका कारणले पनि बिर्सिने बानी विश्वकै यो समस्या।
अहिले कोरोनाको महामारी कम भएसँगै बैतडीका सबैजसो विद्या विद्यालयहरू सञ्चालनमा आएका छन्। यसरी विद्यार्थीहरूको नियमित पठन पाठन शुरू भए पनि कोरोना सतर्कताका मापदण्ड अप्नाउन समस्या भइरहेको बताउनुहुन्छ निङ्ला सैनी मावि देहीमाण्डौका शिक्षक तिलक बोहरा।
मापदण्ड पूरा गराउनको लागि ग्रामीण परिवेश एकदमै मुस्किल परेको छ। विद्यार्थीहरूलाई जुन पढ्ने बानीको विकासमा त धेरै असर पारेको छ।
विद्यार्थीहरूले नियमित स्कूललाई घरमा समेत मेहनत गरेमा पढ्ने बानी पुरानै अनुसार बस्नेछ। यसका लागि विद्यार्थीका साथै शिक्षक र अभिभावक समेत जिम्मेवार हुनु जरुरी छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
पशु सेवा विभागको अनुरोध, घरमा पालिएका कुकुर तथा बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रूपमा रेबिज विरूद्धको खोप लगाऊ। सामुदायिक तथा सड़कमा छाडिएका कुकुरलाई रेबिज विरूद्धको खोप लगाउने अभियानमा सहभागी बनौ। प्राणघातक रेबिज रोगबाट आफू बचौ र अरूलाई पनि बचाऊ। विक्रम सम्म 2087 कुकुरको टोकाईबाट हुने मानव मृत्यु शून्य गर्ने विश्व अभियानमा सहभागी बनौ। पशु सेवा विभाग, हरिहर भवन, ललितपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। आपसी राजनैतिक विश्वासलाई बढ़ाएर विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन युरोप उच्चस्तरीय रणनीतिक वार्ता शुरू भएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यी र युरोपेली संघका कूटनीतिक तथा सुरक्षा नीति उच्च प्रतिनिधि जोस बोरेलले संयुक्त रूपमा अध्यक्षता गरेको 11 चीन युरोप उच्चस्तरीय रणनीतिक वार्ताले चीन र युरोपेली संघबीच रहेका मतभिन्नतालाई कम गर्ने विश्वास लिएको छ। वाङले संयुक्त राष्ट्रसंघको छिहत्तरौं महासभाको सामान्य बहसमा राष्ट्राध्यक्ष शीले प्रस्तुत गर्नुभएको विश्वको विकास प्रस्तावमा युरोपको सहभागिताका लागि स्वागत पनि गर्नुभएको छ। युरोपेली संघका उच्च प्रतिनिधिले चीनसँग मिलेर भावी आपसी उच्चस्तरीय आदान प्रदानको तयारी गर्दै पारस्परिक सम्बन्धको विकासका लागि राजनैतिक निर्देशन दिने अपेक्षा वार्तामा गर्नुभएको बताइएको छ। अमेरिकी सेनाका दुई वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडेनलाई 2500 जति सैनिक अफगानिस्तानमै राखिराख्न आफूहरूले सुझाव दिएको बताउनु भएको छ। गत अगस्तमा सबै अमेरिकी सैनिक फिर्ता गर्नुपर्ने समयसीमा अगावै आफूहरूले सुझाव दिएको जेनरल मार्क मिले र जेनरल फ्रैंक म्याकेन्जीले बताउनुभयो। तर राष्ट्रपति बाइडेनले उहाँहरूले आफूलाई त्यस्तो सुझाव दिएको सम्झना नभएको बताउनु भएको छ। उत्तर कोरियाले आफूहरूले सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको दावी गरेको छ। उत्तर कोरियाली संचार माध्यमले सेनाले पाँच वर्ष यता विकास गरेको पाँचौं महत्वपूर्ण हतियारमा ह्वासुङ आठ महत्वपूर्ण रहेको जनाएका छन्। उत्तर कोरियाली सेनाले क्षेप्यास्त्रलाई आणविक बम रोक्न सक्ने रणनीतिक हतियारका रूपमा लिने गर्दछ। अब आर्थिक समाचार।
कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रले ऊर्जा क्षेत्रमा सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरेका छन्। ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्धन गर्ने उद्देश्यले बुधबार छलफल भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन तथा सन् 2030 सम्ममा उच्च मध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा गाउन बेलायती लगानीकर्ताहरूलाई अनुरोध गर्नुभयो। कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरूलाई अनुरोध गर्नुभयो। नेपाल र बेलायतका लगानीकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा युके नेपाल व्यापार तथा लगानी फोरमका सभापति लर्ड शेख, नेपाल स्थित बेलायती राजदूत निकोला पोलिट र नेपाली राजदूतावासकी रोशन खनालले हरित अर्थतन्त्रको प्रवर्धनका लागि नेपाल र बेलायतका निजी क्षेत्रहरू बीचको सहयोग र सहकार्यबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विचार व्यक्त गर्नुभयो। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 50 अङ्कले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक 1.93% अर्थात 50.58 अङ्कले बढेर 2665.93 बिन्दुमा पुगेको छ। यस दिन बजारले सकारात्मक गति समाएको छ। नेप्से बढे पनि यस दिन कारोबार रकम भने केही घटेको छ। बुधबार 229 कम्पनीहरूका 5,02,85,55,000 रुपियाँ बराबरका 98,94,000 किता शेयरहरू किनबेच भएका छन्। बुधबार 13 उपसमूहका परिसूचकहरू बढेका छन्। सरकारले कोरोनाको बीमा गरेका सर्वसाधारणलाई बीमा रकम उपलब्ध गराउन सम्बद्ध निकायसँग छलफल शुरू गरेको छ। विभिन्न बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको कोरोना बीमा रकम भुक्तानीको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्थ मन्त्रालयमा छलफल गर्नुभएको हो। अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहितका पदाधिकारीहरूसँग कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयहरूमा छलफल गर्नुभएको छ। विभिन्न बीमा कम्पनीहरूले कोरोना बीमाका बीमितहरूलाई 11 अर्ब भन्दा बढ़ी रकम भुक्तानी दिन बाँकी रहेको छ। नेपाल उद्योग परिसंघ र नेपाल चार्टर एकाउन्टेन्ट संघ नेपालका साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न आपसी सहकारी विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर एकाउन्टेन्ट संघ बीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार दुवै संस्थाले एक आपसमा सहयोग अभिवृद्धि गर्ने, दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकार भएका निकायसँग आपसी सहकार्यमा कार्य गर्ने र दुवै संस्था मिलेर आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिका लागि कार्य गर्ने रहेका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
भैरवा गाइड्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल टी20 क्रिकेटमा पहिलो जित निकालेको छ। टियु क्रिकेट मैदानमा बुधबार विराटनगर वायरसलाई 6 विकेटले पराजित गर्दै भैरवाले पहिलो जित निकालेको हो। विराटनगरले दिएको 90 रनको सामान्य लक्ष्य भैरवाले 15 ओभर 3 बलमा 4 विकेट गुमाउँदै पूरा गरे। पहिलो खेलमा पोखरा राइनोसले पहिलो जित निकालेको छ। टियु क्रिकेट मैदानमा बुधबार नै साबिक विजेता ललितपुर ट्राइटन्सलाई 9 विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो। ललितपुरले दिएको 52 रनको लक्ष्य पोखराले 6 ओभर 3 बलमा 1 विकेट गुमाएर पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित 7 ओभरमा 6 विकेट गुमाएर 51 रन बनाएको थियो।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरि साँझ 5:52 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आज बिहान सर्वदलीय बैठक आह्वान। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 प्रमाणीकरण। नेपालभित्र उडान भर्ने हवाई जहाज र हेलिकप्टरको भौतिक र यान्त्रिक अवस्था अध्ययन गर्न सरकारद्वारा छानबिन समिति गठन। कोरोना नियन्त्रण गरी सबै व्यापार व्यवसायलाई सामान्य अवस्थामा फर्काउन सरकार प्रयत्नशील रहेको गृहमन्त्री बालकृष्ण खाँडको भनाई र विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन र युरोप बीच उच्चस्तरीय रणनीतिक वार्ता शुरू। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।